حسین یا حسین یا حسین یا حسین،
یہ عزائے حسین در سے گائے حسین،
یہ عزائے حسین در سے گائے
الصلاه والسلام على اشرف الانبياء والمرسلين سيدنا ونبينا ابي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنه الله على اعدائهم اجمعين من الان الى قيام يوم الدين، اما بعد، فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم، وما كان المؤمنون لينفروا كافة، صلوات بھیجیں محمد علی محمد پر، ایدان محترم، سب سے پہلے تو وہ بات جو ہر روز کرتے ہیں کہ ماشاءاللہ الحمدللہ خدا کا شکر ہے کہ ایسو پیش کے ساتھ ہماری مجالس منعقد ہو رہی ہیں اور ہر جگہ اچھی یہی چیز ہے. ایک چیز جس کی احتیاط کرنا ہے، دیکھیے جب ہم کہتے ہیں نا کہ انتظامیہ کے ساتھ تعاون کرو تو اس سے مراد یہ نہیں ہوتی کہ آپ انتظامیہ کے آدمی بن جائیے، اس سے مراد یہ ہوتی ہے کہ جو انتظامی امور ہیں باہر، چاہے وہ پولیس کھڑی ہے، چاہے وہ رینجرز ہے، چاہے وہ ہمارے اسکاؤٹس کے بچے ہیں، ٹریفک پولیس والے، ان سب سے تعاون بھرپور، یہ ہم پر لازم ہے. اور آج کی جو صورتحال ہے، حساس صورتحال ہے نا، آپ جانتے ہیں سینسیٹیو ہے، بہت زیادہ زمانہ خراب ہے، تو اس لیے بہت احتیاط کی ضرورت ہے. اچھا، اور صبر و تحمل کی بھی ضرورت ہے. ہوتا کیا ہے، کیونکہ بڑی کاروائی نہیں کی جاتی، چھوٹی سی کاروائی کی جاتی، اس چھوٹی سی کاروائی کو کنورٹ کیا جاتا ہے بڑے سانحے کی طرف. یعنی ایک چھوٹی سی کاروائی کہیں کر دی جائے گی اور پھر لوگوں کو مشتعل کیا جائے گا، پھر وہ لوگ جناب ہر گلی گلی سے نکلیں گے، پھر آپ جانتے کیا ہوتا ہے. لہٰذا گزارش یہ ہے کہ خدا نہ کرے، خدا نہ کرے، دیکھیے پہلی بات تو کچھ نہیں ہوگا انشاءاللہ، ہر سال آپ جانتے ہیں ایسے ہوتا ہے الحمدللہ نکل آتا، کچھ ہوگا بھی تو ہوا کرے، ہمیں تو عزاداری کرنی ہے نا. لیکن اگر خدا نہ کرے کوئی چھوٹی سی بات کہیں ہو جائے تو بالکل اپنے اعصاب پہ قابو رکھ، تحمل کے ساتھ، صبر کے ساتھ، بالکل سمجھ لیں کہ دشمن سازش کر رہا ہے کہ کچھ نہ کچھ کراچی میں یا پاکستان میں تباہ و بربادی پھیلائی جائے. اور یہ آسان ٹارگیٹ ہوتا ہے نا کہ مذہبی جذبات کو بھڑکا کے اور آگ لگا دی جائے. لہذا ہمیں ہر طرف سے ہوشیار رہنا. مسئلہ حکومت کا نہیں ہے، مسئلہ 22 کروڑ لوگوں کی جان و مال کا ہے. سمجھ میں آ رہی ہے ہماری بات؟ ایک بات چلیے، یہ تو ہم روز ایک پیغام دیتے ہیں آپ کو، آج بھی دے دیا، ایک صلوات بھیجیے محمد علی محمد پر. اور دوسری بات یہ، ہم اپنے لیے بھی خوش قسمتی سمجھتے ہیں کہ دیکھیے آواز خالی نہیں جاتی ہمارے درمیان. یقین جانیے میں مبالغہ کرنے کا عادی نہیں، نہ مجھے مبالغہ کرنا آتا ہے، نہ مجھے شوق ہے کہ خواہ مخواہ میں تعریفوں کے کسی کے قلابے باندھ دوں، لیکن جو شخصیت، جو ہستی ہمارے درمیان بیٹھی ہے، میں آپ سے پوری ذمہ داری سے کہہ رہا ہوں کہ انتہائی علمی شخصیت، مفتی فضل ہمدرد صاحب، اگر آپ سرچ کریں گے تو آپ کو اندازہ ہو جائے گا کہ کتنے موضوعات پہ کہاں کہاں ان کا ریسرچ ہے. اور ابھی حال ہی میں جو مندر پہ، ہندو برادری کے مندر پر حملہ ہوا، تو اس میں جو ان کا کریکٹر رہا، کردار رہا، وہ یہاں نہیں بلکہ سرحد کے باہر بھی جس کو سراہا جا رہا ہے، اب تک سراہا جا رہا ہے. تو یہ ایک بہت بڑی علمی شخصیت ہیں، محبت ہے میری ان سے، ان کی مجھ سے محبت ہے، تو میں یہاں آج مجلس میں تشریف لائے ہیں. بہرحال ایام عزا ہے، میں آپ کو مبارکباد تو دے نہیں سکتا، بھائی یہی کہہ سکتا ہوں کہ آپ آئے ہیں فرش عزا پہ، ہماری طرف سے خوش آمدید یہاں پر تشریف لائے ہیں. تو میں ان کا استقبال کے لیے ایک قطع پڑھنا چاہتا ہوں، وہی پیغام ہے، وہی میں آپ کی نظر کر رہا ہوں. سرکار مفتی فضل ہمدرد صاحب یہاں پہ تشریف فرمائے، اور بھی احباب مجھ سے رابطے میں ہیں جو مستقل انشاءاللہ ہر روز آپ کی مجالس میں شرکت کیا کریں گے. اور یہی ایک راستہ ہے ہمارے پاس، حسینیت کا راستہ ہے کہ ہم دلوں کو ایک دوسرے کے قریب کرتے چلے جائیں، جوڑتے چلے جائیں. دشمن کی ناکامی، سب سے بڑی ناکامی یہ ہے کہ وہ جو ہمیں الگ الگ کرنا چاہتا ہے، جب یہ ساری دنیا میں پیغام جاتا ہے حسینیت کا، اس کی شکست ہو جاتی ہے کہ سب تو ایک جگہ بیٹھے ہیں. یہ ہم نے کب کہا کہ ہماری ہے کربلا؟ مفتی صاحب کی نظر کر رہا ہوں، یہی تحفہ دے سکتے ہیں ہم آپ کو فرش عزا سے. یہ ہم نے کب کہا کہ ہماری ہے کربلا؟ حق بات तुम कहो तो तुम्हारी है करबला। करबला शिया सुन्नी थोड़ी है भाई, कितनी बार कह चुका हूं फिर आपसे कह रहा हूं, करबला शिया सुन्नी नहीं है। करबला का तो ये उसूल है, ये हमने कब कहा कि हमारी है करबला। हक बात तुम कहो तो तुम्हारी है करबला, और कलबे नबी पे जिसने उतारी है आयतें उसने हमारे दिल में उतारी है करबला। या तो बहरहाल हमारी पूरी मिल्लत आपका इस्तकबाल करती है, खुशामदीद कहती है, आप यहाँ तशरीफ लाए और ये पैगाम पूरी दुनिया में जाएगा। जाहिर है सबको मालूम है कि यहाँ मोहब्बतें बांटी जा रही हैं, और मैं तो पहली तारीख से देखे मुझे तो नहीं अंदाजा था कि तशरीफ लाएंगे, लेकिन मैं तो पहली मजलिस में ही आपको बता दिया था कि मैं किसी की दिलादारी करने के लिए नहीं बैठता, हमें एक पैगाम है जो पहुँचाना। और फिर जिक्र भी उलमा का है, जिक्र किसका हो रहा है, उलमा का और फुकहा का। चलिए अब अपने मौजू को आगे बढ़ाते हैं। कल हमने कहाँ छोड़ा था, अबान इब्ने तुगलब के जिक्र पर। कौन अबान इब्ने तुगलब भी है, तुगलब भी है, परेशानी की बात नहीं है। छठे इमाम का शागिर्द सहाबी, इतनी सतह पे उसको, इस सतह पे उसके इल्म को पहुंचा दिया इमाम ने कि इमाम हुक्म दे रहे अपने सामने। अरे भाई जो पूछना इमाम से पूछेंगे, नहीं इमाम फरमाने इजलिस फिल मस्जिदिल मदीना थे वअफ्तिन्नास, जाओ मस्जिद में बैठ जाओ और लोगों के लिए फतवे दो। इन्नी उहिब्बु अय्युरा शिअती मिस्लुका, मैं मोहब्बत करता हूं इस बात को कि मेरे चाहने वालों में तुझ जैसे लोग हों, यानी या आलिम हो या यानी यूं कह लीजिए कि या मुअल्लिम हो या मुतअल्लिम। इमाम को दो ही हैसियत में अपना चाहने वाला पसंद है, या पढ़ाने वाला हो या पढ़ने वाला हो, यानी या इल्म दे रहा हो या इल्म ले रहा हो, और कोई सूरत नहीं। कर तुझ जैसे लोग मुझे अपने चाहने वालों के दरमियान पसंद है। अबान इब्ने तुगलब से कहा। अबे मुस्लिम इब्ने अबी हुबई अभी है, ये आया इमाम का एक साहबी, और आने के बाद वही सवाल किया कि मौला वो इतनी दूर से आना पड़ता है मुझे, सैकड़ों मील का सफ़र करके आता हूँ, बसरे से आता हूँ, तो मैं क्या करूँ इस मामले, क्यों बसरे से आते हो, कहाँ आते हो, कूफे आते हो, तो कूफे से बसरे तक अबान इब्ने तुगलब का आना जाना था। कहा कि तुम्हारे पास अबान इब्ने तुगलब नहीं है, जाओ उसके पास जाया करो, उससे मसले पूछा करो, क्योंकि हमने उसको कसीर तादाद में रिवायात बता दी, यानी हमने उसको इतना इल्म दे दिया कि अब मसला पूछने के लिए हमारे पास आने की जरूरत नहीं है। तो अपने सामने आलिम बना रहे, फकीह बना रहे, रुजू करवा रहे हैं कि नहीं करवा रहे, यानी आदत डाल रहे हैं शियों को जो हमारे नाइब हैं उनकी तरफ रुजू करते रहना। और सिफत बता दी, वम्मा मन काना मिनल फुकहा साइनन ले नफ्से ही हाफिजन ले दीन ही मुखालिफन ले हवा हो मुतीन ले अमरे मौला हो फलिल अवाम अन युकल्लदू हो वज़ालिका ला यकुन इल्ला बाज़ल फुकहा। ये सिफात सब में नहीं है, ये भी बता दीजिए। सवाल होता है कि कहाँ जाए, अब बता तो रहे मासूम कि सिफात सब में नहीं होंगे, ये कहीं भी नहीं होंगी सिफात। किस में होंगी, कुछ फुकहा होंगे जिनमें ये सिफात होंगी चारों, साइन अल नफ्से ही भी होंगे, हाफिजन ले दीन ही भी होंगे, मुखालिफन ले हवा का महवर भी होंगे, और मुती अन ले अमरे मौला, जो काम करेंगे अल्लाह की रजा की खातिर करेंगे, जो काम करेंगे अल्लाह की रजा की खातिर करेंगे। आइए इमाम रजा अलैहिस्सलाम का दौर है। पहुंचते हैं कुछ लोग आपकी खिदमत में, कहां पहुंच, कहां से पहुंचते हैं, ये कुम उस वक्त सुबह था, खैर अब दोबारा सुबह बन गया, लेकिन याद रखिए कि कुम सदियों से आबाद है और सदियों से इल्म का गहवारा है। अब मैं जिस साहबी का जिक्र करूँगा तो आपको अंदाज़ा हो जाएगा कि आठवें इमाम के वक्त इतना बड़ा मरकज़ था तो ना मालूम कब से आबाद होगा कुम। तो पहुँचे इमाम की खिदमत में कि मौला ये मसाइल पेश आते हैं, हम कहाँ जाएँ किधर जाएँ, हर इमाम के साथ ऐसा लोग थे। तो इमाम ने कहा क्यों कहाँ से आए हो, कहा खुरासान से, यानी इस तरह से। किसी ने कहा मैं तब्रिस्तान से आया हूँ, किसी ने कहा मैं रे से आया हूँ, रे तो जानते ना ये तेहरान के साथ जो है, पहले तेहरान तो बाद में हुआ ना, पहले रे तो बहुत पुराना कदीम सल्तनत है रे की, रे से आया हूँ। लोग कोई भैया कहा क्यों कौम तुम्हारे करीब नहीं है, कहा किससे पूछे, कहा मिन ज़करिया इब्ने आदम अल कौमी, वो जो कुब में बैठा है हमारा शागिर्द ज़करिया इब्ने आदम, नाम लेके बताए कि ज़करिया इब्ने आदम जो हमारा शागिर्द बैठा है, जाओ से पूछो वो तुम्हारी हर मुश्किल हल करेगा, आदत डाली ना लोगों को। शाह अब्दुल अजीम हसनी जिनके रोजे पे आप जाते हैं, वो इस रे में, रे शहर है ना, वहां पे जाते हैं। कौन है भाई? नाइबे इमाम है। आठवें इमाम के, नवे और दसवें इमाम के खासतौर पर भेजा है। नवे इमाम ने तो भेजा है कि जाइए वहां बैठ जाइए, लोगों की हिदायत का फरीदा अंजाम दीजिए। तो सारी दुनिया में 5000 शागिर्द आलम इस्लाम में, पांचवें इमाम के, छठे इमाम के, सातवें इमाम के कितने शागिर्द, जो अपने सामने 5000 शागिर्दों को फैला रहे सारी दुनिया में कि कहीं भी कोई जमीन हिदायत से खाली ना रहे, कोई ये ना कह सके कि हमें कोई हिदायत करने वाला आया नहीं था। बस ये है वो नायबीन जिनको ये मनसब दिया है मासूम ने, ये मनसब दिया है कि ये तुम्हारा मनसब, ये तुम्हारा मकाम है। इनकी बात मानोगे? समझो मेरी बात मानी। और छठे इमाम के तो कितने आप वाकयात मालूम है ना आपको, के सामने वो लोग मुनाजरा करने आते थे छठे इमाम से, तो इमाम कहते हैं ये मोमिन ताक का इशारा, इससे बात कर लो। कहा हम आपसे बात करने का, इसको जेर कर लिया तो मुझे जेर कर लिया। कल तफसील से बताएंगे ये वाकया, कल तफसील से बताएंगे आप। फिर कोई आया इल्म कलाम की बात करने का, इससे बात करो हश्याम से, हश्याम इब्ने हकम से। क्या नौजवान है 18-19 साल के, इससे क्या बात करेंगे? क्या समझ लो कि अगर तुमने इसको हरा दिया तो मुझे हरा दिया। और उसके बाद सब ये कहते हुए उठ जाते थे कि वल्लाहु आलम, बस अल्लाह बेहतर जानता है कि अपने रिसालत को कहां करार दे, इस रिसालत को कहां करार दे। तो क्यों ये किया? क्योंकि प्रोपेगेंडा ऐसा था उस जमाने में भी। माजल्ला माजल्ला, कोई आलिम मशहूर होता था फौरन उस पर लेबल लगता था राफिजी। क्या कहा जाता था? और ये हमारे साथ नहीं था, जो हिमायत कर देता था वो भी राफिजी। इमाम शाफी पर इल्जाम लगा राफिजी, खुद का उन्होंने कहा मुझे राफिजी कहते हो तो कहते रहो, अगर हुब्बे अहले बैत रिफ्ज है तो मैं सबसे बड़ा राफिजी। सलाहत मेरी मोहम्मद आले मोहम्मद पर है ना उनका शेर, फल यशहद सकलान अन्नी राफिजुन, ए गवाह रहना ए जमीन व आसमान, गवाह रहना मैं सबसे बड़ा राफिजी अगर हुब्बे अहले बैत रिफ्ज है, जिसको तुम रिफ्ज कहते हो। इसी तरह इमाम नसाई के साथ क्या हाल हुआ? सियाह सित्ता में से एक किताब है उनकी सुनने नसाई, क्या हशर हुआ? एक किताब लिख बैठे अली के फजाइल की, खसाई से अलविया लिख भी दी। वो मेरे पास हैं, 2-3 अफराद ने उसके तर्जुमे के, 2-3 तर्जुमे मेरे पास हैं, शायद और भी ज्यादा होंगे, असल मतन भी है वो भी अपनी किताब। अभी एक साहब ने तर्जुमा किया 12 साल पहले, आज तक रूपोश है मालूम है आपको? उनका मदरसा था वो भी बंद हो गया। अब जब किताब तो उनकी खत्म हो गई, जब दूसरा एडिशन लिखा तो उसके मुकदमे में मुफ्ती साहब वो लिखते हैं कि अब मुझे मालूम हुआ कि आज 1400 साल बाद मैं अली के फजाइल के बाप में अपने ही इमाम की लिखी हुई किताब का तर्जुमा कर रहा हूं, तो 1400 साल बाद बुग्ज का यह आलम है कि मेरे बच्चे कहीं हैं, मैं कहीं हूं, मेरा मदरसा बंद है, किसी को नहीं बताता कि मैं कहां छुपा हुआ हूं, पाकिस्तान में भी हूं कि नहीं हूं। तो अब मेरी समझ में आया कि कितना मजलूम है अली कि आज 1400 साल बाद जब मैं अपने इमाम की किताब का तर्जुमा कर रहा हूं तो लोगों से गवारा नहीं हो रहा, तो जब अली मौजूद था तो दुश्मनी कैसी होगी। समझ में आई बात? जब अली सामने होगा तो दुश्मनी कैसी होगी? जानते हैं आप, ये कह कह कर अली लोगों को उकसाते थे, लोगों को उकसाते थे मुनाफिकीन। जब फतेह मक्का हो गई, सब इस्लाम लिया है, मुसलमान हो गए सारे, तो जानते थे ना कि अली का मकाम क्या है, अल्लाह के रसूल ने अली को क्या मकाम दिया है, अब कैसे डिग्रेड किया जाए। तो जिनके बाप दादा को अली ने बद्र उहद में मारा था, उनके बच्चे तो थे ना, कलमा पढ़ लिया, उनको बहकाया जाता था कि ये देखो कौन आ रहा है सामने से, अली इसने बद्र में तुम्हारे बाप के टुकड़े उड़ाए थे, इसने उहद में तुम्हारे बाप के टुकड़े उड़ाए थे, तुम्हारे भाई को मारा, इस तरह उकसाया। वो दुश्मनियां थी ना, वरना ऐसे थोड़ी करबला में ऐसा वाकया हो जाए कि इस तरह से अली के बच्चों से इंतकाम लिया जाएगा। समझ में आ रही बात? इस तरह से इतना इंतकाम लिया जाएगा अली के बच्चों से। तो ये थी दुश्मनी के, वो उनका आलिम, अपने आलिम लिख रहे हैं तर्जुमा करो, खुद लिखते थे बाद में कि अब मालूम हुआ कि अली से दुश्मनी कैसी है, अली से दुश्मनी का राज क्या है। आइए बात को आगे बढ़ाएं, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। इल्म बांटा हम, फिर वहीं पे बात को लेकर आते हैं कि कैसे कैसे इमाम ताहिरी ने शागिर्द तैयार किए। क्यों? जानते हैं ना कि थोड़ा सा वक्त मिला है, इस वक्त से फायदा उठा लो, इस फुर्सत से फायदा उठा लो। जनाब अबू ज़र गफ़ारी का कसूर क्या है? अब वो फकहा जो पैगंबर के भी शागिर्द रहे और बाद में मौलाए आरिफान के भी शागिर्द रहे, जनाब अबू ज़र गफ़ारी के बारे में बस ये बताया जाता है कि इनके बारे में एक हदीस बयान कर दी जाती है, बाकी तो खैर वो किस्सा तो बयान ही नहीं किया जाता कहीं भी मस्जिद में उनका। भाई बताओ ना, सहाबी रसूल है कि नहीं है जनाब अबू ज़र गफ़ारी, तो क्यों नहीं जिक्र करते? गोट दबती है, गोट दबती है, तो बताओ ना क्या हुआ। चलो हम भी कुछ नहीं बताते, आप नहीं बताते तो हम भी नहीं बताते, लेकिन इतना तो बता देना जो आप भी कहते हैं हम भी कहते हैं कि जनाब अबू ज़र के बारे में हदीस है कि अबू ज़र से ज्यादा सच्चे सच्चे शख्स पर आसमान ने साया ही नहीं किया। किसके बारे में ये हदीस? अब जनाब अबू ज़र गफ़ारी की फजीलत पड़ी तो एक सलवात और भेज दीजिए जनाब अबू ज़र के लिए है आसमान ने, इससे ज्यादा सच्चे शख्स पर साया जनाब अबू ज़र गफ़ारी। क्यों? जुर्म क्या था? बस ये बताएंगे और बाकी तफसील में हम जा ही नहीं रहे। जुर्म यह था कि जो सीखा था वो लोगों तक पहुंचाते थे, जो मुबाहला के बारे में जानते थे वो बताते थे, जो गदीर के बारे में जानते थे वो बताते थे, जो मदीनतुल इल्म के दरवाजे के बारे में जानते थे वो बताते थे, मिन्नियत की हदीस बताते थे, विजारत की हदीस बताते थे, विसायत की हदीस बताते थे। जहां खड़े जाते थे लोगों मुझसे सुनो मैं तुम्हें बताता हूं, मैं मौजूद था जब अल्लाह के रसूल ने यह बात कही थी अली के लिए। वो बहुत सारी हदीसें छोड़ी उनको, मैं तो सिर्फ इशारा कर रहा हूं। है ना ऐसा? क्या हुआ उस जनाब अबू ज़र गफ़ारी के साथ? नहीं बताएंगे। फकीह है, फकीह जनाब सलमान फारसी, फकीह। फुकहा का जिक्र कहीं नहीं होता, बयान करो ना, जानते हैं आप। एक हदीस है सब जानते हैं, एक ही हदीस जानते हैं, बाकी हालात तो हम जानते हैं जनाब सलमान फारसी के। जनाब सलमान फारसी के बारे में एक हदीस सब जगह मौजूद है कि आपने देख कर कहा था कि ये वो है उस कौम से है कि अगर इल्म सुरैया पर भी पहुंच गया, उस वक्त सुरैया सबसे ऊंचा समझा जाता था, मेरा ख्याल मरीख वरीख से भी आगे कोई होगा। अब भी कहते हैं सुरैया किसी उसके झुमघटे को भी कहते हैं, सुरैया किसी एक सितारे को भी कहते हैं गालिबन। वो माहिर फलक क्या आते हैं वो ज़्यादा बेहतर बताएंगे कि इंग्लिश में क्या नाम है और उर्दू में क्या नाम है सुरैया, इनको इंग्लिश में क्या कहा जाता है। खैर वो सुरैया कब सुरैया पर पहुंच जाएगा ये उस कौम से कि इसकी कौम वहां से भी इल्म को लेकर आ जाएगी, यानी इल्म के प्यासे। जनाब सलमान फारसी इल्म के प्यासे थे ना भाई, उनकी उम्र के बारे में बहस है, 100 साल से ज्यादा तो बताई गई है, कोई कहता है 180 साल, कोई कहता है 150 साल, जो भी थे ये नहीं मालूम, लेकिन ये सबको मालूम है कि अस्फहान के बहुत बड़े सरमायादार घराने के बेटे थे और बाप कौन था? कलीसा का खिदमत गुजार यानी पादरी। लेकिन एक सच की प्यास थी, तलाश थी, दिल नहीं लगा, दिल नहीं माना यह हक नहीं है। सफर किया किया, एक जगह जाते थे वहां से सीखा, वहां जाते थे वहां से सीखा, बस घूम रहे थे फिर रहे थे। आखिर में शाम पहुंचे हैं तो शाम में जिस राहिब के पास थे, जिस कलीसा में थे, उसने बशारत दी थी इनको। इसने कहा मैं कहां जाऊं, तू तो मर रहा है, तू तो दुनिया से जा रहा है, अब मैं कहां जाऊं मुझे तो बता। कहा इंतजार कर, जब तुझे यह खबर मिले यसरब की तरफ से, जब तुझे यह खबर मिले हिजाज की तरफ से कि कोई आया है उसने नबूवत का दावा किया है, तो याद रख दो निशानियां बता रहा हूं, ये दो निशानियां उसमें पाना, बस उस पर ईमान ले आना, वही आखिरी नबी है। पहली चीज क्या है? सदका कबूल नहीं करेगा, मोहर बताई कि शाने पर मोहर होगी, सदका कबूल नहीं करेगा, हदिया कबूल कर लेगा। तो कितने अरसे बाद जो हम कहते ना कि आप कहां जाए किधर जाए, एक साल हो गया मालूम ही नहीं हो रहा सही क्या है गलत क्या है, अरे अभी 10 साल हो गए मालूम ही नहीं हो रहा सही क्या है गलत क्या है। सलमान फारसी को मिसाल बनाया कि हक की तलाश में एक सदी तक सरगर्दा रहा, एक सदी ढूंढता रहा हक किधर है, हक किधर है, हक किधर है, आखिर अल्लाह ने उसको पहुंचाया ना, वो गुलाम बन के आया था। जब ये मालूम हुआ कि हिजाज का ये काफिला है, वो खबर सुनी थी, उनके साथ शामिल हो गया, उन लोगों ने ज्यादती भी की यानी पकड़ के बेच भी दिया दूसरे के हाथ, गुलाम बन के सब कुछ हुआ, लेकिन आए मदीने यसरब पहुंचे और ये बताया जब तक निशानियां नहीं देखूंगा, निशानियां जब तक नहीं देखूंगा। तो दोनों निशानी देखी, सदका दिया कि सदका है, सदका हम पर हराम है, दूसरे दिन आए हदिया दिया कि हदिया है, कबूल कर लिया गया, अगर चीखे चाहे वो और लोगों में मुस्तहिकों में तकसीम कर दिया गया, मोरे रिसालत की भी ज़ियारत की, ईमान ले आए। फिर कैसा ईमान लाए? अब देखिए आप अहले बैत की पहचान क्या है। जनाब नूह अलैहिस्सलाम का बेटा, अल्लाह से ने वादा किया था कि आपके अहले बैत को बचा लूंगा और ये वादा भी लिया था जनाब नूह ने, लेकिन जब बेटा भागा पहाड़ की तरफ, ये पहाड़ मुझे बचाएगा, ये बड़ा है, ये बड़ी ताकत है, मुझे बचा लेगा, तो जनाब इन्होंने कहा आज कोई नहीं बचाने वाला, वापस आ जा, इधर आ जा, सवार हो जा कश्ती में। लेकिन जनाब वो नहीं, बीच में मौजें हाई हो गई। तो फौरन रुजू किया, परवरदिगार तेरा वादा था अहल को बचाऊंगा, खबरदार गुमराहों में से मत हो जाना, इन्नहु लैसा मिन अहले, कि तुम्हारे अहले बैत में से नहीं है। अब वो लोगों ने पता नहीं क्या क्या कैसे से अंबिया में लिख दिया, खुदा के बंदो ऐसे तोहमतें नहीं लगाते अंबिया पे, नहीं, क्या मतलब अहले बैत में से नहीं है, अमल का रिश्ता, तभी दलील दे देते हैं, अमल का रिश्ता अहले बैत में से नहीं है, क्यों, कि अमल में तुम्हारा मुखालिफ है, जब अमल में मुखालिफ हो गया अहले बैत से खारिज हो गया। दलील क्या है, दलील यह है कि सलमान अजमी है, सलमान फारिस का है, सलमान यहां का नहीं, सलमान अरब नहीं, कुरैशी नहीं, हाशमी नहीं, मुत्तलबी नहीं, घर का फर्द नहीं, नामहरम है, है नामहरम। अमल में इतना करीब आया, इतना करीब आया कि कोई मुसलमान इस हदीस का इनकार कर ही नहीं सकता कि सलमान के लिए अल्लाह ने फरमाया सलमान मिन्ना अहलल बैत। सलमान किस में से है, हम सलमान हम अहले बैत में से। अब समझ में आ गया कि नूह का बेटा औलाद होने के बावजूद अहले बैत से निकाल दिया गया, सलमान बाहर के होने के बावजूद अमल, अमल इतना करीब लाया, इतना करीब लाया कि अहले बैत में शामिल। तो फकी है कि नहीं है, है ना फकी, फकी ना होता तो मदीने से निकाला ना जाता, ये ना समझे गवर्नर बना के भेज दिया गया था, गवर्नर वर्नर बात दूसरी है, सिर्फ मदीने से दूर भेजा गया था, दूर निकल जाए, और कुछ कर नहीं सकते थे क्योंकि बुजुर्ग सहाबी है ना, कुछ कर नहीं सकते, जानते थे कि हर कोई एहतराम कितना करता है सलमान, ज्यादा कुछ कर नहीं। खैर चलिए छोड़िए, मी समय तम्मार अम्मारे यासिर, ये सब अली के शागिर्द हैं कि नहीं है, मिकदाद इब्ने अस्वद कंदी, अबुल अस्वद दोइली का तो मैं इमाम उन्नहव का तो कल तस्करा कर ही चुका, जनाब इब्ने अब्बास मुफसिर कुरान सबके लिए काबिल कबूल हर तरफ, किसके शागिर्द हैं, किसके शागिर्द, तो आलिम बनाए ना, जाहिल नहीं रखा इमामों ने किसी को, जो इमाम के घर में अगर गुलाम भी है ना तो आलिमों से बढ़कर है, कनीज भी है अगर, पैगाम दे रहा हूं अली के चाहने वालों को, अगर अहले बैत के घर की कनीज है तो वैसे ही जन्नत में चली जाएगी ना, चली जाएगी, जैसे हम और आप चले जाएंगे, मौला का नाम लेंगे चले जाएंगे, कुछ करने कराने की जरूरत तो है नहीं, मसलन मिसाल के तौर पर है ना, इतना काफी नहीं कि नाम ले रहे हैं मौला का चले जाएंगे, लेकिन नहीं, अली बता रहे हैं कि अगर मेरे चाहने वाले हो तो मंजिल क्या होनी चाहिए, अगर अली के घर में कनीज है जनाबे फिज़ा, तो जनाबे फिज़ा भी कुरान की आयात में बात करती नजर आएगी। यानी बता दिया अहले बैत ने हमसे कुर्बत का एक सिला क्या है, हमसे नजदीकी का एक नतीजा क्या है, कि तुम जाहिल नहीं रहोगे, तुम जाहिल अहले बैत के दरवाजे पर आके तुम जाहिल नहीं रहोगे, जाहिल ना बनना, अल उलमा बाकून मा बकत दहर, इसलिए कि जाहिल को फना है आलिम को फना। ये जो मैं पढ़ रहा हूं ना, ये मौला का कौल है नाजुल बलागा में, तोहफुल उकुल में भी है लेकिन नाजुल बलागा में आसानी से आप ढूंढ लेंगे, कलिमातुल इख्तिसार में वहां मिलता है, उलमाओ बाखुना मा बकत दहर आया न हो मफकूदुन वामसाल हो फिल कल्ब मौजूदा। मौला फरमाते हैं बाकी रहने वाले कौन है, उलमा बाकी रह जाएगा, बाखुना मा बकत दहर, जब तक जमाना बाकी है आलिम नहीं मरेगा, चाहे वो जनाबे नूह के साथ हो, चाहे वो जनाबे यूनुस के साथ हो, आलिम था ना साथ, आलिम उनके साथ हो, जनाबे मूसा के साथ हो यूशा की सूरत में, जनाबे सुलेमान के साथ हो आसिफ बरखिया की सूरत में, जनाबे ईसा अलैहिस्सलाम के साथ हो शमून की सूरत में, आलिम बाकी रहेगा। नबी हो या ना, नबी होना शर्त नहीं, बाज़ औक़ात आलिम नबी भी है, यानी जैसे जनाबे यूशा बिन नून, अक्सरियत कहती है नबी है, कुछ कहते नहीं, खैर हमें इससे कोई बहस नहीं, हम क्यों खामा खामे किसी इख्तलाफी मसले में पड़े, ठीक है जैसा भी है, अब अल्लाह आलम बे सवाब, अल्लाह बेहतर जानता, तो आलिम है ना, तो आलिम को नहीं मरने दिया जाएगा। अल उलमा बाकुना मा बकत दहर, जब तक जमाना बाकी रहेगा आलिम बाकी रहेगा, आलिम नहीं जाएगा। हाँ यह जरूर होगा, आया न हम मफकूदतुल, सामने से उसका जिस्म गुम हो जाएगा, जमीन में चला जाएगा ना, आंखों से पोशीदा हो जाएगा, आया न हो मफकूदत अमसालहुम फिल कल्ब मौजूदा, लेकिन उसका पैकर उसका इल्म उसकी मिसालें, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, अजान हो रही सलावत इनायत फरमाइए मोहम्मद आले मोहम्मद पर, इससे बेहतर अंदाज में बुलंद आवाज से सलावत और भेज दीजिएगा। उलमा बाकी रहने वाले हैं जब तक ज़माना बाकी रहेगा। कुरान मजीद में उसी तरफ इशारा किया गया ना, इन्नमा यक्षल्लाह मिन इबादही अल उलमा, हर कोई नहीं डरता। अल्लाह के बंदों में डरने वाला कौन है, पहचान ये भी बता दी। कितना ही बड़ा इल्म रखने वाला हो अगर अल्लाह का खौफ नहीं है तो आलिम नहीं है, वरना तो शैतान भी बहुत बड़ा आलिम है ना। तो बस जहाँ फसाद नज़र आ जाए वो इल्म की वजह से नहीं होता। आइए अब एक मौला का कौल पेश करते हैं आपके सामने और अपनी बात की तशरी करते हैं बड़ी आसानी से। मौला फरमाते हैं, अल इल्मो असलो कुल्ले खैर वल जहलो असलो कुल्ले शर। इंशाल्लाह आज ये मतलब आपको तोहफा दे के जा रहे हैं, हदिया दे के जा रहे हैं। वो जो कन्फ्यूजन होता है ना, कभी कभी फंस जाते हैं जहन में मसाइल, आज वो उलझन आपकी दूर हो जाएगी कि कुरान मजीद में जो फरमाया गया कि इन्नमा यख्शल्लाह मिन इबादही अल उलमा, कि बस अल्लाह के बंदों में अल्लाह का खौफ रखने वाले कौन है, उलमा। तो कि देखते नहीं हम कैसे कैसे मौलवी हैं, कहाँ खौफ है भाई, खौफ क्या भाई, उनसे तो शैतान भी पना मांगता है। नहीं ऐसे ऐसे मुल्ला, और हमारे यहाँ तो माशाल्लाह लेबॉरेटरी है पाकिस्तान में, हर किस्म का मौजूद है ना, रोज़ाना एक नया नया आइटम सामने आता है दुनिया के, सब जगह की बात करें। कोई ये ना समझे किसी पर खुदा ना करे कीचड़ चढ़ नहीं उछाल रहे, हम तो सबकी बात कर रहे हैं। हर जगह है कि नहीं है, ऐसा हो रहा है कि नहीं हो रहा, करता एक है, बदनामी का सबकी बाइस बन जाता है, होता है ना। अच्छा उसमें कुछ झूठ भी होता है, कुछ सच भी होता है, सोशल मीडिया का दौर है आजकल, आपको मालूम है, किसी के पीछे कुछ भी लगा दो और फेक भी। आजकल ये कि बहुत होशियार रहिएगा, एक तो वो जो है ना क्या कहते हैं वो होंठों को क्या कहते हैं, खास इस्तेमाल उसकी लिप वो जो कहलाता है, बहरहाल वो चल रहा है, फेक बना दिया जाता है आवाज़ किसी की, तस्वीर किसी की, होंठ हिल रहे हैं, बोल कुछ रहा है हालांकि पीछे से कोई और बोल रहा है। एक दूसरे तस्वीर कहीं की, खबर कहीं की, तस्वीर कहीं की, खबर कहीं की, तस्वीर बाइक तो मैंने पहचाना तो 4 साल पुरानी में, अभी कहाँ हुआ, कोई झगड़ा नहीं हुआ, लेकिन अब जब ये अय्याम आते हैं, रमज़ान आएगा, मुहर्रम आएगा, तो ये सारा काम सोशल मीडिया पर चल रहा है। बहुत होशियारी, ले सांस भी आहिस्ता कि नाजुक है बहुत काम, आफाक किस कार गहे शीशा घरी का। समझ में आ गई बात, बहुत बच्चों को खासतौर पर फौरन घबरा दिया, फौरन जज्बात ही नहीं, ये क्या हो, ये क्या हो रहा है, अरे भाई देखो तो सही है क्या, पहले मामले तक तो पहुंचो, तस्दीक तो करो, ये शैतानी काम हो रहे हैं ना सारे। अब आइए अब बताया मौलाना ने एक मेयार दिया, इल्म असलो कुल्ले खैर वल जहलो असलो कुल्ले शर। इल्म की बुनियाद क्या है, इल्म किसकी बुनियाद है, जहां भी नेकी नजर आए समझ लो कि इसकी बुनियाद इल्म पर है। अल इल्म असलो कुल्ले खैर, बुनियाद असली यानी बुनियाद जड़, हर नेकी की जड़ क्या है, इल्म है। जहां भी नेकी जहां भी खैर होगी वहां क्या होगा, इल्म। वल जहलो असलो कुल्ले शर, जहां भी शर नजर आए, फितना नजर आए, फसाद नजर आए, समझ लो कि इसकी बुनियाद किस पर है, जिहालत पर। किस पर है, समझ में आया, ये कौल है, तर्जुमा क्या, लेकिन देखिए मौला का कौल है, मैंने कबूल कर लिया, आपने भी कबूल कर लिया, लेकिन सवाल करने वाला तो सवाल करेगा, आप चाहें या ना चाहें करेगा ना सवाल। तो भाई आप ये फरमा रहे हैं कि जहां भी नेकी नजर आ जाए इल्म की वजह से, और जहां भी बदी नजर आए जहल की वजह से, ऐसी है ना, जहां भी शर नजर आए फितना फसाद बुराई जहालत की वजह से होगा। दुनिया में इंसाफ से बताइए, जितना भी फसाद हो रहा है ये पढ़े लिखे करा रहे हैं कि जाहिल करा रहे हैं, कौन करवा रहा है, अल्लाह के बंदो, जाहिल तो उसके पीछे आता है। अभी कोई सदर में जाके खड़ा हो जाए बेचारा, रेडी वाला आवाज लगाए, हालांकि सही बात भी कर रहा हूं, आवाज लगाओ हुकूमत के खिलाफ एहतजाज करे, कौन जाएगा, कोई भी नहीं जाएगा, जाहिल आदमी उसको क्या मालूम। लेकिन वही कोई पढ़ा लिखा, कोई सियासी रहनुमा, कोई मजहबी जुगादरी है ना, वो अगर पहुंच जाए किसी थाने के बाहर, 150 आदमी लेके थाना भी हिल जाएगा, जिस थाने से पूरा इलाका हिलता है, अगर मुल्ला 150 बंदे लेके आदमी लेकर पहुंच जाए, ये बंदे क्योंकि जाता रहता हूँ पंजाब अंदरून सिंध, माफ कर दीजिएगा कोई इस्तेला अगर बेध्यानी में निकल जाए मेरे उसे जबान से, हालांकि एहतियात तो बहुत करने की कोशिश करता हूँ, लेकिन अभी पूरी जिंदगी बाहर गुजरे जा रही है तो मैं क्या करूँ, गाँव देहातों में सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब 150 अपने 150 मुरीद 150 जाने वाला लेके पहुंच गया, वो थाना जिसे पूरा इलाका हिलता है वो थाना हिल जाता है, और जो वो कहते मुल्ला वो मानना पड़ता है, कट है भैया, नहीं तो अभी आग लगाते हैं थाने समेत तुझे, है ना, ऐसा आपके सामने है ना, आपके सामने। तो कौन फसाद करवा रहा है, पढ़ा लिखा करा रहा है, دنیا کی سطح پہ دیکھ لیں تو وہ شیطانی طاقت ہے، وہ جو سیاسی طاقتیں اپنے آپ کو کہتی ہیں، جو اب سپر طاقت ہے، وہی کروا رہے ہیں نا، ساری دنیا میں آگ لگائی ہوئی، پوری دنیا میں فساد قیامت، حتیٰ کہ جہاں جہاں استعمال کرنا ہوتا ہے اس ملا کو بھی وہی استعمال کرتے ہیں، اس ملا کو بھی وہی استعمال کرتے ہیں فساد کے لیے، لوگوں کو لڑانے کے لیے، خون بہانے کے لیے، شہروں کو تباہ و برباد کرنے کے لیے، ماؤں کی گودیں اجاڑنے کے لیے، گھروں کو جلانے کے لیے، وہ شیطانی طاقتیں سب سے زیادہ جسے استعمال کرتی ہیں وہ ان کو استعمال کرتی ہیں، ان ملاؤں کو۔ تو یہ پڑھے لکھے ہیں کہ جاہل ہیں؟ پڑھے لکھے ہیں نا، جب تک قرآن کی آیات نہیں سنائے گا لوگ جمع کیسے ہوں گے بتائیے؟ تو پھر کہنا سارا فساد تو پڑھے لکھوں نے کروایا، ایٹم بم پڑھے لکھے نے بنایا، جاہل نے بنایا، ہائیڈروجن بم پڑھے لکھوں نے بنایا، جاہل نے بنایا، یہ پوری دنیا پہ لشکر کشی کر رہے ہیں، چھوٹے ممالک پہ قبضہ کر رہے ہیں، استحصال کر رہے ہیں، ایکسپلائٹیشن کر رہے ہیں، یہ پڑھے لکھے کر رہے ہیں، جاہل کر رہے ہیں، یہ جتنی دنیا کی سپر طاقتیں اپنے آپ کو کہتی ہیں شیطانی طاقتیں، یہ پڑھے لکھے نا، سائنس ان کے پاس، ٹیکنالوجی ان کے پاس، پتہ نہیں کہاں کہاں پہنچ گئے، بقول ان کے، آؤ اس سے بھی آگے پہنچو، ہمیں سے کیا غرض، لیکن ہے نا پڑھے لکھے۔ تو آپ کہہ رہے ہیں کہ جناب برائی کی جڑ جو ہے وہ جہل ہے، یہاں تو جتنا علم بڑھ رہا ہے اتنا فساد بڑھ رہا ہے، ایسے ہی ہے نا بھائی، جتنا علم بڑھتا جا رہا ہے فتنا و فساد بھی بڑھتا ہے۔ میں نے عرض کر دیا جاہل کے پیچھے کون جاتا ہے، چاہے وہ سیاسی پڑھا لکھا ہو چاہے وہ مذہبی پڑھا لکھا ہو۔ اب آپ کو بتائیں، ویسے سیاسی پڑھے لکھے کی حقیقت تو آہستہ آہستہ کھلی گئی آپ پہ، ہے نا، کہ ان میں پڑھا لکھا ماشاءاللہ کوئی ہے ہی نہیں، یہ ہمیں تسلی ہے، یہ ہمیں تسلی کہ کم سے کم ویسے بھی یہ جاہل ہی ہیں سارے، الحمدللہ، باہر تو پڑھے لکھے جاہل ہیں نا، یہ الحمدللہ ویسے ہی جاہل ہیں سارے۔ صلوات بھیجیے محمد آل محمد پر۔ اب وہ لوگوں کو بری لگ جاتی ہے میری باتیں، لیکن میں کیا کروں، میں کرتا اسی لیے ہوں کہ جن کو بری لگنی ہے بری لگے، ہمیں بھی تو کیا کیا برا لگ رہا ہے، ہم بھی تو تباہی کے دانے پر پہنچے ہوئے ہیں، ہمیں بھی تو بہت کچھ برا لگ رہا ہے، تو ہماری باتیں تمہیں بری لگ رہی ہیں تو اسی لیے کہتے کہ تمہیں بری لگیں، شاید تم میں سے کسی ایک کو غیرت آ جائے، شاید تم میں سے کسی ایک کا ضمیر جاگ جائے۔ خیر کہیں سے کہیں نکل گئی بات، ہم تو اتنی سی بات کر رہے ہیں کہ بھائی سارے پڑھے لکھوں کی وجہ سے ہو رہا ہے شر، آئیے مولا کا فرمان ہے، اب سوچنا پڑے گا، اب جانا پڑے گا ڈیپتھ میں، گہرائی میں جانا پڑے گا، مسئلہ کیا ہے۔ میرے مولا نے جب کہہ دیا تو کہہ دیا، قیامت تک کے لیے یہی ہے، العلم اصل کل خیر والجہل اصل کل شر، بس مختصر سا مطلب پیش کریں گے، گھڑی پہ ہماری نظریں ہیں، اطمینان رکھیے۔ علم ہے کیا؟ علم کیا ہے اور جہل کیا ہے؟ علم کی تعریف ہی نہیں معلوم نا لوگوں کو، علم کی تعریف معلوم ہو جائے مسئلہ حل ہو گیا۔ علم کیا ہے؟ علم یعنی سائنس، علم یعنی جاننا، علم یعنی کسی چیز جس کو نہیں جانتے اس کو جان لینا، علم ہے سیدھی۔ سب سے آسان تعریف دنیا میں علم کی ہے اور سب سے مشکل تعریف علم کی ہے، یاد رکھیے، سب سے آسان تعریف کس کی ہے؟ علم کی، اور سب سے مشکل تعریف بھی علم کی ہے۔ جب اس کو پھیلائیں تو علم کی تعریف سمجھ میں نہیں آتی، پھیلتی جاتی ہے، پھیلتی جاتی ہے، پھیلتی جاتی ہے، الگ منطق و فلسفے میں یہ ساری بحث آ جاتی ہے، اس میں الگ بات، اس کو چھوڑ دیجیے، بات کو آگے بڑھاتے ہیں۔ علم کی تعریف کیا ہے؟ علم کہتے کسے؟ اگر علم کتابوں کو پڑھ لینے کا نام ہے تو کتابیں پڑھ کر ہدایت کہاں ملی؟ انہی کتابوں کو پڑھ کر بہک گیا کہ نہیں بہکا؟ بہکا نا۔ سائنس پڑھ کے، سائنس کے جتنے بھی علوم، میں نے ایک لفظ بس استعمال کر دیا، جتنے بھی اس کی اقسام ہیں سب پڑھ کے بہکا کہ نہیں بہکا؟ بے معنی کی کہ نہیں کی؟ قتل و غارت گری میں شریک ہوا کہ نہیں ہوا؟ کچی بلڈنگیں بنا کے گرانے کا سبب بنا کہ نہیں بنا؟ لوگوں کو مروانے کا سبب بنا کہ نہیں بنا؟ جو بھی جس بھی علم کے میدان میں چلے جائے، قرآن پڑھ کے کہاں ضمانت ہے کہ قرآن پڑھنے کے بعد ہدایت مل جائے گی؟ اگر ہر قرآن پڑھنے والے کو ہدایت مل جاتی تو قرآن انہی صاحبان کتاب پہ لعنت نہ بھیج رہا ہوتا، ہے نا۔ اور پھر احادیث میں مفتی صاحب بیٹھے، روایات میں تو موجود ہی ہے نا، ربا تعالی القرآن والقرآن یلعنہ، کتنے لوگ ایسے ہیں جو قرآن کی تلاوت کرتے ہیں قرآن ان پہ لعنت بھیجتا ہے۔ اب بتائیے، بتائیے قرآن نے ہدایت دی؟ حدیث کے حافظ ہیں، हदीस पढ़ने के बाद क्या हिदायत मिल गई? वही फसाद करा रहा है हदीसें पढ़ के, तफसीर पढ़ने के बाद, मंतिक पढ़ने के बाद, फलसफा पढ़ने के बाद, तारीख पढ़ने के बाद, कोई इल्म बता दीजिए जिसको पढ़ने के बाद इंसान ने फसाद नहीं फैलाया हो। तो इसका मतलब ये किताबें जमानत नहीं है, हिदायत की जमानत नहीं है, किताब पढ़ लेना जमानत नहीं, बस कोई और भी चीज होनी चाहिए इसके साथ। खाली किताब पढ़ना जमानत नहीं, इसी को कह रही, ये इल्म नहीं है, ये इल्म नहीं है जिसे तो इल्म समझ रहा है। इल्म क्या है? आइए इल्म की तारीफ पहले कर दें, फिर मसला आसान हो जाएगा। चलिए आज अभी मुख्तस करके खत्म करते हैं, नई मजमून पूरा हुआ कोई बात नहीं, जिंदगी रही कल यहीं से शुरू कर देंगे, ठीक है ना? अभी तो है हमारे पास 5-6 दिन। चलिए इल्म, जब हौजे इल्मिया में आगाज होता है ना तालीम का, पहली किताब जो पढ़ाई जाती है, अब मुझे नहीं मालूम निसाब बदल गया हो तो मुझे नहीं मालूम, लेकिन मैं बात कर रहा हूँ जब हम पढ़ते थे शुरू में, छोटे थे जब मुकदमात पढ़नी शुरू की थी, तो पहली हदीस, वो किताबें अब भी हैं लेकिन निसाब आप जानते हैं कि अब जदीद बन गया हो गया तो मुझे नहीं मालूम, लेकिन वो हदीस तो बहरहाल है ना, हदीस तो बता रहा हूँ। उस पहली हदीस में इल्म की तारीफ बयान की गई है। क्या बयान किया गया है? सबके लिए इल्म की तारीफ, इल्म है क्या? और यहां से शुरू की जाती है इल्म की तारीफ। قال رسول الله صلى الله عليه واله وسلم, सलावत भेजिए, अव्वलुल इल्म मारिफतुल जब्बार। इल्म की तारीफ, इल्म क्या है? इल्म यह है, अव्वलुल इल्म मारिफतुल जब्बार व आखरुल इल्म तहवीजुल अम्र इलैह। इल्म क्या है? इल्म यह है, अव्वलुल इल्म मारिफतुल जब्बार। इल्म की तारीफ यह है कि अल्लाह की मारिफत, किसकी मारिफत? अल्लाह की मारिफत। अब यहां यह नहीं बताया कि कुरान इल्म है, हदीस इल्म है, तारीफ नहीं नहीं नहीं, अव्वलुल इल्म मारिफतुल जब्बार। इल्म का आगाज यह है मारिफत जब्बार, यानी जो इल्म भी हासिल करना शुरू करो खौफ खुदा के साथ। किसके साथ? कमाने के लिए नहीं, इन्वेस्टमेंट नहीं है ये जो आजकल हो रही है, कितना लगाओ और इतना निकालो, इतने साल में इतना खर्च हुआ, अभी एटीएम मशीन कितनी देर में देगी वापस ये देखना है ना। अब बच्चों को एटीएम मशीन बनाया जा रहा है, इसमें कितनी आमदनी, उसमें कितनी आमदनी, उसमें कितनी आमदनी, उसमें कितनी आमदनी, तरबियत कहां गई, कहां खो गई? ये जो बुजुर्ग बैठे हैं गवाही देंगे ना, किताब से ज्यादा उस्ताद खड़े होकर जो लेक्चर देता था, जो बातें करता था, वो तरबियत करती थी हमारी। इल्म के साथ साथ तालीम और तरबियत, इसलिए कहा जाता है तरबियत। अब पढ़ा रहे, किताबें पढ़ा रहे, पास होने के लिए पढ़ा रहे, ये पढ़ो ये बनोगे, ये पढ़ो ये बनोगे, इस पर इतना खर्चा, इस पर इतना खर्चा, इस पर इतना खर्चा, माँ बाप भी लगे हुए, 50,000 स्कूल के भी दे, यूनिवर्सिटी के भी दे, कॉलेज के भी दे, 10,000 एक सब्जेक्ट के हिसाब से, तो कोई बात नहीं लिखते जाओ, समझ में आ रही है बात? लेकिन क्या है? अब खौफ खुदा नहीं रहा ना, वही इल्म है, चाहे कुरान का पढ़ लें, हदीस पढ़ लें। इल्म क्या है? अगर खुदा की मारिफत के साथ पढ़ रहा है तो एटमी साइंसदान भी बनेगा ना, तो अल्लाह के खौफ के साथ बनेगा कि नहीं इंसानों पे जुल्म नहीं करना है, इंसानों को मारने के। इसीलिए वो उलमा यही हमेशा ऐलान करते कि नहीं, ये हो नहीं सकता कि इंसानी आबादी पे कभी ये हथियार इस्तेमाल किया जाए, किसी भी हाल में जायज, अल्लाह का खौफ, अल्लाह के खौफ के साथ कोई भी इल्म हासिल करेगा। इल्म है, और अल्लाह के खौफ को निकाल दो, जब अल्लाह का खौफ निकल गया आप कुछ भी इल्म हासिल कर ले। जब अल्लाह का खौफ नहीं होगा तो सिर्फ जहली जहल इल्म नहीं है। अल्लाह का, अच्छा बताइए, जहां अल्लाह का खौफ होगा वहां जुल्म होगा, जहां अल्लाह का खौफ होगा वहां कत्लो गारत गरी होगी, जहां अल्लाह का खौफ होगा वहां फितनो फसाद होगा, जहां अल्लाह का खौफ होगा वहां इंसानी जान का एहतराम होगा कि नहीं होगा? होगा ना। तो बस इल्म क्या है? अल्लाह के खौफ का नाम इल्म है। जहां भी अल्लाह का खौफ है बेशक अपना नुकसान होता है हो जाए, लेकिन ऐसा ना हो कि मेरा रब नाराज हो जाए। मैं आपसे पूछता हूं, अभी हल कर दिया मैंने मसले को, हल कर दिया, अगर चके जरा सा मुश्किल है आपके लिए ये, मतलब जो मैंने बयान किया आम लोगों के, लेकिन फिर भी चलिए और आसान कर दो। अच्छा इंसाफ से बताइए, कितने बेगुनाह लोगों के इतनी बेदर्दी से कत्ल किया गया कि उनको टुकड़े टुकड़े किया गया है ना, हमारे मोमिनीन को, उनको जलाया गया, यहां तक कि औरतों बच्चों के साथ जो सुलूक किया गया, खवातीन के पेट चाक किए गए, बच्चों को निकाल के गोलियां मारी गईं, ऐसा हुआ ना, सब कुछ हुआ। अच्छा एक बात बताइए, अगर कभी आपको गलबा मिल जाए, आप उनके औरतों बच्चों के साथ ये कर सकते हैं? कर सकते हैं? नहीं ना, क्यों? बस यही फर्क है। समझ में आ गई बात? जहां भी अहले बैत की मोहब्बत होगी, वहां ये खुदा का खौफ होगा कि कितने बड़ा दुश्मन हो। हत्ता के जिन लोगों ने कलेजे चबाए, अल्लाह के रसूल ने जब उन पर गलबा पाया तो उनको माफ कर दिया। हालांकि यह जरूर कह दिया था कि मेरे सामने मत लाना, मैं देखूंगा नहीं, क्योंकि जब देखूंगा मुझे कुछ याद आ जाएगा। समझ गए ना आप? मुझे कुछ याद आ जाएगा। कलेजे छबाने वालों को अल्लाह के रसूल ने माफ किया कि नहीं किया? तो नहीं कर सकते ना आप, नहीं कर सकते। क्यों? इल्म है। किस बात का इल्म है? वो खौफ खुदा का इल्म है। नहीं, ये नहीं किया जा सकता, कितना ही बदतरीन दुश्मन हो। इसीलिए अल्लाह ने इंतजाम किया, बनी उमैया पर बनी अब्बास को मुसल्लत किया। किसको मुसल्लत किया? बनी अब्बास, ताकि दुनिया में भी वो जरा जायका तो चखे ना जो उन्होंने किया। आप नहीं कर सकते थे, मोमिन नहीं कर सकते थे ये। और आज भी ऐसा होता है, कभी कभी मशीयत दिखाती है जब जालिम से जालिम टकराता है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। जब जालिम से जालिम टकराता है फिर है ना, ये इशारे हैं आप तक पहुंच रहे हैं इंशाल्लाह। समझ में आ रही होगी बात। बस इल्म क्या है? खुदा के खौफ का नाम। तो बस जहां खुदा का खौफ नहीं होगा वहां जुल्म, सितम, जबर, तबाही, बर्बादी। तो जब अल्लाह का खौफ नहीं है तो कितना ही पढ़ता चला जाए, कितना ही पढ़ता चला जाए। अब बताइए, शैतान आलिम हुआ कि जाहिल हुआ? जाहिल हुआ ना, क्योंकि अल्लाह की मारिफत को हाथ से खो बैठा। बस इस वक्त भी दुनिया में ये जितना जुल्म और सितम हो रहा है, मौला फरमाने वाले जाहलो असलो कुल्ले शर, ये जाहिल है क्योंकि इन्हें मालूम ही नहीं कि इस दुनिया के बाद भी कहीं जाना है। आखिरत का खौफ नहीं है ना, खौफ नहीं है ना, ना मरने का खौफ, ना आखिरत का खौफ, ना कब्र का खौफ। बस इल्म यह है, इल्म असल कुल खैर। जहां इल्म होगा नेकी होगी, बस नेकी नेकी नेकी, इल्म की वजह से। क्यों? जानता है कि अपने रब को राजी करना है। इसीलिए हमेशा क्या कहा जाता है, गरीब की मदद करते वक्त उसका मजहब मत देखो। या बस आखिरी पैगाम मैं साहिब से पहले आपको दे रहा हूं, गरीब की मदद करते वक्त, यतीम की मदद करते वक्त, परदेसी की मदद करते वक्त, कभी किसी गरीब का ठीक है बेटे, चल सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। अजीब है, बस किसी गरीब की मदद करते वक्त, यतीम की मदद करते वक्त, फुकरा की मदद करते वक्त, परदेसी की मदद करते वक्त, उसका मजहब मत देखो, उसका फिरका मत देखो, उसका दीन मत देखो। बस वो मखलूक है अल्लाह की। ये ना पूछो कि तेरा मकतब क्या है, तेरा फिरका क्या है, तेरा दीन क्या? नहीं, अल्लाह की मखलूक है, अल्लाह की मखलूक है। अगर हैवान भी भूखा प्यासा है तो उसको खिलाओ पिलाओ, छोड़ दो अपने वजू का पानी। यह है इस्लाम मुसलमानों। नजिस जानवर है कुत्ता, नजिस जानवर प्यास से मर रहा है, तेरे पास वजू का पानी है, पिला दे उसको, पिला दे उसको, पिला दे उसको, तैमुम कर ले। ये कहता है इस्लाम, और तू क्या कहता है? मार दो, काट दो, काफिर है, फला है, फला है, मारो, खत्म करो। कौन सा इस्लाम दुनिया को बताना चाहता है? समझ में आई बात? एक हैवान की हुरमत, जान की हुरमत सिखाता है इस्लाम, इंसानों की तो छोड़ो। तो गरीब की मदद करते वक्त, जानते हैं आप अक्सर सुनते हैं, आज तशरीह कर रहा हूं, आप सुनते हैं ना कि मदीने से बाहर रात की तारीखी में मेरा मौला चेहरे पर नकाब डाल के गरीबों की मदद करने जाता था। यह किसी को नहीं मालूम वो गरीब कौन है। अरे भाई मदीने के बाहर कौन नहीं समझे? गैर मुस्लिम, गैर मुस्लिम, क्योंकि मदीने में नहीं रह सकते थे। चौथे इमाम की भी यही सुनते, पीठ पे निशान आ गए थे ना, नकाब डाल के जाता था मौला अली, नकाब डाल के जाते थे सीधे सीधा उन गरीबों की मदद करने के लिए। क्यों? ताकि दिन के उजाले में देखे तो कहीं पहचान ना ले, पहचान लेंगे तो शर्मिंदगी होगी, शर्मिंदा हो जाएंगे। ये सिखाता है इस्लाम, ये सिखाता है वो हकीकी वारिस, हकीकी हादी, ये सिखाता है। اور یہی ان علماء کو سکھایا. کل انشاءاللہ بات کو اب ان فقہ جو اس کے بعد ائمہ طاہرین کے بعد کا سلسلہ ہے اس کو لے کر آگے چلیں گے. بات صرف اتنی تھی معلوم ہو گیا. اب یہ علم کی حقیقت معلوم ہو جائے پھر معلوم ہوگا علماء کون. اب آئیے, اب آئیے زمانے میں خدا کی قسم یہ آپ کے فقہ کر سکتے تھے اور کوئی بھی نہیں کر سکتا تھا. بہت احتیاط سے بات کروں گا. کچھ لوگوں نے حملہ کیا غیر مسلموں کی بستی پر, مردوں کو مار ڈالا, ان کی بچیوں کو کنیز بنا لیا. کیا بنا لیا؟ ابھی ابھی کا واقعہ ہے, ایک دو سال ہی تو ہوئے, کنیز ہی میں لے لیا. کنیز ہیں, ان کو بازاروں میں لائے یہ بے غیرت, ان کے سینوں پہ قیمتیں لگا کے $100, $50, $60, ان کو بکریوں کی طرح, حیوانوں کی طرح بیچا جا رہا ہے. میں نے دیکھا ہے وہ سب, اور دنیا نے دیکھا ہے, سب نے دیکھا ہے. اور پھر واقعیت ہے نا, یہ کیا, ان کو قیدی بنایا, قیدی بنا کے کنیز, کنیزی بنا کے بازاروں میں بیچا. دنیا نے دیکھا کہ حقیقی اسلام کے وارث کون ہیں. دیکھا کہ نہیں دیکھا؟ یہ آپ کا افتخار کہ آپ کا مرجع تقلید اعلان کرتے کہ بیچ رہے ہیں نا, مومنین کو حکم دیا جاؤ ان کو خریدو اور خرید کر ان کے گھروں میں پہنچاؤ. اسلام کا پیغام کہاں سے گیا, کہاں سے گیا اسلام کا پیغام؟ لیکن افسوس وہ صدیوں کا بوس. کبھی یہ واقعات آپ نے یہاں کے اخبارات میں پڑھے, کبھی میڈیا پہ پڑھے, میڈیا پہ پیش کیے گئے؟ نہیں. وہ بوس ختم ہونے کا نام نہیں لے رہا. یہی کیا تھا نا آغا سیستانی نے فتویٰ دیا تھا نا, حکم دیا تھا نا, جاؤ خریدو. اور اسی احسان کا شکریہ ادا کرنے دنیا نے, ساری دنیا نے دیکھا کہ دنیا جاتی تھی ویٹیکن. ہمارے بڑے بڑے مولوی گئے ہیں وہاں, دنیا بھر کے ویٹیکن سٹی. وہاں سے پوپ سفر کرتا ہے ان پتلی پتلی گلیوں کا, اور ایک بینچ پر, ورنہ تو زمین پہ بیٹھتے تھے, مہمان کی خاطر, مہمان کے گھٹنوں میں درد تھا, مہمان زمین پہ نہیں بیٹھ سکتا تھا, اس لیے بینچ رکھی گئی تاکہ مہمان کرسی پہ بیٹھ جائے. اس پتلی پتلی گلی میں دنیا نے دیکھا. یہ ہیں, اب مجھے بتائیے, خدا کی قسم جب ان علی کے وارثوں کو, ائمہ کے نائبین کو کوئی برا بھلا کہے گا جگر چھلنی ہوگا کہ نہیں؟ اتنی ننی سی زبان کھول کے شروع ہو جاتے ہو, کبھی سوچا کہ وہ سوائے عزت کے تمہیں کچھ بھی نہیں دے رہے دنیا میں, تم سے کچھ نہیں لے رہے, عزت دے رہے تمہیں, عزت عزت. دنیا کی قوموں میں بتا رہے ہیں کہ کون ہیں علی والے, کون ہیں یہ حسین والے. آنا پڑا, احسان مانا, شکریہ ادا کر رہے ہیں. پھر اسے معلوم ہوا کہ یہ فرق ہے, یہ فرق ہے اسلام میں. وہ الگ ہے دہشت گردوں کا ٹولا, اور حقیقی اسلام الگ ہے. اس وقت بھی یہی تھا, اس وقت بھی یہی تھا. سب کو حسین نے بھیج دیا, بھیجا ایک شخص کو خط لکھا, من حسین ابن علی ابن ابی طالب الى الرجل الفقیہ حبیب ابن مظاہر فانت تعلم قرابتنا من رسول اللہ صلی اللہ علیہ وآلہ. حسین ابن علی ابن ابی طالب کی طرف سے رجل فقیہ, مرد فقیہ, معصوم لکھ رہا ہے, حسین لکھ رہا ہے. معصوم مبالغہ کرے گا؟ معصوم ایسے کسی کو خوش کرنے کے لیے کچھ کہہ دے گا ہماری طرح؟ نہیں. معصوم نے جو لکھ دیا سو لکھ دیا, من حسین ابن علی ابن ابی طالب الى رجل الفقیہ حبیب ابن مظاہر. رجل فقیہ جسے حسین فقیہ لکھ رہا ہو, اس کی فقاہت کا کیا عالم ہوگا, وہ کتنا بڑا عالم ہوگا جسے حسین کہہ رہا ہے فقیہ, فقیہ کوفہ. سب کو واپس بھیجنے والا حسین بتا رہا ہے کربلا میں پہچان. ان 700 مفتیوں کو مت دیکھنا جنہوں نے قتل حسین کا فتویٰ دیا تھا. فقیہ کو دیکھنا ہے تو اسے ایک فقیہ کو دیکھنا جو ساری زنجیریں کاٹ کر, ساری پابندیاں توڑ کر حسین کی بارگاہ میں پہنچ گیا, حافظاً لدین ہی کی تصویر بن کر. حفاظت کرنی ہے دین کی, دین کی خاطر لڑنا ہے. حبیب ابن مظاہر کے علم کا کیا علم, حبیب ابن مظاہر آپ سے زیادہ خط میں لکھ رہے ہیں. فانت تعلم قرابتنا من رسول اللہ صلی اللہ علیہ وآلہ وسلم حبیب تم جانتے ہو کہ رسول خدا سے ہماری قرابت کیا ہے اور تم سے زیادہ کون جان سکتا ہے، تمہارے علاوہ کوئی نہیں جانتا ہمارے منصب کو، اور اللہ تمہیں جزا دے گا قیامت کے دن اس فعل کی جو تم انجام دو گے ہماری نصرت کر کے۔ کیوں بلایا؟ سب کو واپس بھیجنے والے حسین نے صرف اس لیے بلایا تاکہ قیامت تک پہچان ہو جائے کہ فقیہ وہ ہوتا ہے کہ جب حالات سخت ہوں، جب اسلام پر وقت آئے، ملت اسلامیہ پر وقت آئے، تو میدان میں کھڑا ہوتا ہے عبادت کے لیے، کوئی ساتھ دے یا نہ دے، کوئی ساتھ دے یا نہ دے، وہ میدان میں کھڑا ہوتا ہے، لڑ رہا ہوتا ہے۔ اس لیے بتایا، بڑی پابندیاں تھیں، حبیب خط بھیجنے والوں میں ہیں، خط بھیجا تھا امام کو، لیکن جب کوفے نے نظریں پھیری حبیب چھپ گئے، یعنی اپنے آپ کو بالکل خاموشی سے الگ کر لیا۔ ڈر گئے تھے؟ نہیں، حبیب جانتے ہیں کہ میں نے خط لکھا ہے اور حسین آئیں گے، ایسا نہ ہو میں قید ہو جاؤں اور حسین کی مدد کے لیے نہ جا سکوں۔ بہت سارے لوگ ایسے تھے جنہوں نے یہ عمل انجام دیا تھا، اپنے آپ کو پوشیدہ کیا تھا، کیوں؟ تاکہ جب حسین پہنچے تو ہم بھی پہنچوں۔ میں نے اپنی کتاب میں تقریباً ان میں سے اکثر کا ذکر کر دیا جو بعد میں اس طرح انداز میں پہنچے تھے، اور کچھ تو شامل ہو گئے تھے لشکر پسر سعد میں، بظاہر اس کے تھے، اس کے ساتھ چلے، جیسے کربلا پہنچے ادھر سے نکلے حسین تک پہنچ گئے۔ اس لیے میں کہہ رہا ہوں کہ کئی لوگ ہیں، میں سب کے بارے میں لکھ چکا ہوں الحمدللہ۔ بس حبیب نے پوشیدہ کر لیا، جب میرا مولا آئے گا جانا ہے، ہر حال میں جانا ہے، گرفتار نہیں ہونا ہے، اپنے آپ کو بچا کے رکھا۔ ادھر حسین، میں کل عرض کر چکا، کربلا پہنچ گئے، اور ثانیہ زہرا دیکھ رہی ہیں کہ ایک کے بعد ایک رسالہ، ایک کے بعد ایک دستہ آتا چلا جا رہا ہے، آتا چلا جا رہا ہے لشکر۔ اور جو دستہ آتا تھا اس کو حکم ہوتا تھا کہ خیموں کے سامنے سے گزرو، تاکہ جب وہ اپنے گھوڑے دوڑاتے ہوئے گزرتے تھے تو بچے بیویاں پریشان ہوتے تھے نا، اتنا بڑا لشکر، ہزاروں کا لشکر جمع ہو گیا، یہ موقع ہے۔ جب ثانیہ زہرا نے پیغام بھیجا بھائی کو، بھیا آپ کے بھی تو بہت سارے دوست ہیں، آپ بھی تو کسی کو خط لکھتے، حسین نے چند خط لکھے تھے، سب ضائع نہیں گئے تھے، بصرے بھی لکھا تھا، یزید ابن ثبیت انصاری اپنے دو بیٹوں اور چار اور دیگر افراد کے ساتھ، سات افراد کے ساتھ مدد کے لیے پہنچا اور یہاں شہید ہوا، سب کا ذکر ہے، لیکن یہ کیونکہ مرکزی کردار ہیں اس لیے ان میں سے ایک ایک کا ذکر کیا جاتا ہے، یاد رکھیے۔ صرف ہر نہیں آیا تھا، اور بھی آئے تھے، لیکن ہر کیونکہ مرکزی کردار ہے، سردار تھا، اس لیے اس کا ذکر زیادہ آتا ہے۔ تو ایسی جناب حبیب ابن مظاہر، کیونکہ فقیہ کوفہ، کیا ہے؟ فقیہ کوفہ حبیب ابن مظاہر۔ اچھا، خط لکھے، ایک غلام کو روانہ کیا بصرہ، ایک کو روانہ کیا کوفہ، وہ راستہ بناتا ہوا پہنچا، گھر پہ پہنچا جناب حبیب کے، معلوم ہوا کہ بازار گئے خضاب لینے، بازار میں تلاش کیا، ایک دکان پہ مل گئے، سرگوشی کے انداز میں قریب جا کے کہا، انا قاصد الحسین، سلام کیا، فوراً اشارہ کیا ایک گوشے میں جانے کا، گوشے میں گئے، کیا مسئلہ ہے، کیا پیغام ہے؟ اس نے اپنے لباس میں چھپا ہوا خط نکالا، دے دیا ہاتھ میں، خط پڑھا حبیب نے، تفکرات پیشانی پہ بل پڑ گئے، اچھا دوسرے راستے سے میرے گھر پہنچ، میں بھی جاتا ہوں۔ گھر پہنچے، زوجہ دسترخوان بچھائے بیٹھی ہے، حبیب آئے گا، کھانا کھائیں گے، حبیب میرے مولا کا قاصد آیا تھا، خیر تو ہے نا؟ دیکھا حبیب پریشان ہے، حبیب پریشان کیوں؟ اس سے پہلے جب بھی مولا کا قاصد آتا تھا تو بڑا خوش ہوتا تھا، آج پریشان لگ رہا ہے، مسئلہ کیا ہے؟ کہ مومنہ بات ہی ایسی، بات ہی ایسی ہے، پریشانی کیا بات ہے؟ کہ مومنہ حسین کا خط آیا ہے کہ میں کربلا میں دشمنوں کے نرغے میں آ گیا ہوں، جتنی جلد ہو سکے میری مدد کے لیے پہنچ۔ زوجہ نے حیران ہو کر کہا، پھر کیا سوچ رہا ہے تو؟ کہا سوچتا ہوں جاؤں کہ نہ جاؤں، سب نے تو ساتھ چھوڑ دیا کوفہ، میں اکیلا کیا کر لوں گا؟ یہی آج بھی ہے نا، یہی آج جواب دیتے نا لوگ، ہم کیا کر لیں گے، ہم اکیلے کیا کر لیں گے، ہم دو آدمی کیا کر لیں گے، ہم دس آدمی کیا کر لیں گے، ان کی نمائندگی کر رہا ہے یہ جواب حبیب کا، میں اکیلا کیا کروں گا، سب نے تو ساتھ چھوڑ دیا۔ بس اتنا سننا اس مومن نے، اس مومنہ نے اتنا سنا، کھڑی ہوئی اپنی جگہ سے، کہتے ہیں کہ اپنی چادر پھینک دی حبیب پہ، اور کہیں ہے کہ اپنا چوڑیاں اتار کے یا کڑا اتار کے دیا کہ یہ پہن کے بیٹھ، اور دیوار پہ لگی ہوئی حبیب کی تلوار کے قبضے پہ ہاتھ ڈالا، بے نیام کیا تو بیٹھ، اور بیٹھ کے سوچ تجھے کیا کرنا ہے، میں فرزند زہرا کی نصرت کے لیے جاؤں۔ حبیب تو صحیح امید نہیں تھی، کہ فرزند زہرا تجھے مدد کے لیے پکارے اور تو بہانہ سازی کرے. حبیب کھڑے ہوئے, چادر سر پہ ڈالی, بیٹھ جا بیٹھ جا, میں امتحان لے رہا تھا کہ کوفے کی دوسری خواتین کی طرح کہیں تیری نیت بھی بدل تو نہیں گئی. بھلا ہو سکتا ہے حسین مجھے بلائے اور میں نہ جاؤں. غلام کو رخصت کیا, خلعت دے کے تو جا. اپنے غلام کو بلایا, کیونکہ ناکہ بندی ہے نا, کرفیو کا سما ہے, کوئی نہ باہر نکل سکتا ہے کوفے سے نہ آ سکتا ہے, سارے راستے بند, باہر نکلنے کے داخلی خارجی راستے سب بند ہیں کوفے کے, آپ جانتے ہیں تاریخ میں آپ کو مل جائے گا, سب بند تھا, ناکہ بندی تھی چاروں طرف سے. غلام سے ایک مقام طے ہوا, خفیہ مقام, نصف شب کے یہاں ملنا, ہم دونوں ساتھ جائیں گے اپنی اپنی سواری لے کے فرزند زہرا کی مدد کے لیے. رات کو راستہ بنانے میں دیر ہوئی, کیونکہ حبیب ظاہر ہے کہ ویل نون آدمی ہے نا, سب جانتا ہے, پورا معاشرہ جانتا ہے, تو چھپتا چھپاتا دیر ہو گئی. اتنی دیر ہوئی کہ جب اس مقام پر پہنچا معینہ تو دیکھا کہ گھوڑا بے چین ہو کے ٹافے مار رہا ہے زمین پہ, پیر پٹک رہا ہے, یوں سمجھیے پیر پٹک, دونوں گھوڑے, غلام کا بھی, غلام کی کیفیت ہے کہ ہر کے گھوڑے کی گردن پہ ہاتھ پھیر رہا ہے اور ہاتھ پھیر کر کہتا جاتا ہے بس تھوڑی دیر اور دیکھوں گا, اگر میرا آقا آ گیا تو ٹھیک, نہیں آیا تو میں تجھ پہ سوار ہو کے فرزند رسول کی مدد کے لیے جاؤں. آسمان کی طرف دیکھ کر کہتا ہے حبیب بار الہ آل رسول پہ یہ کیسا وقت آ گیا, غلام آقاؤں پر سبقت کر رہے ہیں. گلے سے لگا کہ دعا دی, خدا تجھے جزائے خیر دے, راستہ بنانے میں دیر ہو گئی, بھلا ہو سکتا ہے حسین پکارے میں نہ جاؤں. اب آئیے کربلا کے میدان میں, فجر کی نماز ادا کی, ظاہر ہے کہ رات بھر کا گھوڑوں پہ فاصلہ تو ہے نا کوفے سے کربلا کا, نماز ادا کی اور حسین خیموں کے باہر ہی مسند بچھا دی گئی, بیٹھے ہیں جھرمٹ میں, اپنے انصار کے جھرمٹ میں بیٹھے ہیں اور ایک خاص سمت میں حسین کی نگاہیں ہیں, سب دیکھ رہے ہیں کہ حسین انتظار کر رہے ہیں کسی کا, کوفے سے آنے والے راستے کی طرف نگاہیں, اچانک گرد و غبار نمودار ہوا, حسین کے لبوں پہ صدا آئی اللہ اکبر. ادھر حسین نے تکبیر بلند کی, انصار حسینی نے جواب دیا اللہ اکبر, سمجھ گئے کوئی ہمارا دوست آ رہا ہے, گرد و غبار چھٹا, دو سوار نمودار ہوئے, جیسے دو سوار ابھی دور ہیں انصار حسینی نہیں پہچانے, مگر حسین تو جانتے ہیں نا کہ کون آیا ہے, فوراً کہا عباس جاؤ, ابن اسدہ جاؤ, زہیر جاؤ, علی اکبر جاؤ, حبیب آ رہا ہے, میرا دوست آ رہا ہے, جاؤ حبیب کا استقبال کرو آگے بڑھ کر. یہ پوری جماعت آگے بڑھی حبیب کا نام سنتے ہی خوشی خوشی استقبال کرنے کے لیے. جب اور نزدیک ہوئے ایک دوسرے سے, یہ دونوں جماعتیں نزدیک ہوئیں, حبیب نے دیکھا, پہچان لیا قمر بنی ہاشم کو قد و قامت کی وجہ سے, فوراً گھوڑے سے اتر آیا, ہاتھ جوڑ کر کہتا ہے فرزند ابو تراب یہ غلام اس قابل نہیں کہ آپ میرے استقبال کے لیے آئیں. آگے بڑھ کر عباس نے سینے سے لگا کے کہا میرے مولا نے تیرے استقبال کے لیے بھیجا. انصار حسینی اپنے جھرمٹ میں اپنے جنوں میں لیے ہوئے حبیب کو پہنچے, حبیب دوڑا, قدموں پہ سر رکھ کر کہتا ہے مولا مجھے دیر تو نہیں ہوئی آنے میں. حبیب نے کچھ نہیں پوچھا, مولا آپ کے ساتھ کتنا لشکر ہے, مخالفوں کا کتنا بڑا لشکر ہے, بس اس سے حبیب کو کوئی غرض نہیں, حبیب نے صرف اتنا پوچھا مولا مجھے دیر تو نہیں ہوئی, میں وقت پہ آ گیا. حسین نے سر اٹھایا, سینے سے لگا کر دعا دی اور دعا دینے کے بعد کہا حبیب تو بالکل صحیح وقت پہ آ گیا, تو وقت پہ پہنچ گیا. ابھی یہ گفتگو ہو رہی ہے, انصار حسینی معانقہ کر رہے ہیں, گلے مل رہے ہیں, ہاتھ ملا رہے ہیں, سب خوش ہیں کہ حبیب ابن مظاہر پہنچ گئے ہمارے ساتھ شامل ہونے کے لیے. اچانک فضا پہنچی, آنے کے بعد سلام کیا حبیب کو, سلام کرنے کے بعد کہتی ہیں حبیب تجھے مبارک ہو. حبیب حیران ہو کر کہتے ہاں میرے لیے بڑا مبارک وقت ہے کہ میں اپنے مولا کی خدمت میں ہوں, لیکن آپ کا لہجہ کچھ اور کہہ رہا ہے, کس بات کی مبارکباد دے رہی ہیں آپ مجھے؟ جناب فضا فرماتی ہیں کیوں نہ مبارک باد دوں, میری شہزادی ثانیہ زہرا نے تجھے سلام بھیجا, میری شہزادی نے پیغام بھیجا ہے, میرا بھائی آیا ہے حبیب, جاؤ حبیب کو میرا سلام کہو اور شکریہ ادا کرو کہ تو اس کڑے وقت میں ہماری مدد کے لیے آیا. بس یہ سننا تھا حبیب نے امامہ پھینک دیا, خاک اٹھا کے سر پہ ڈالی, منہ پیٹ پیٹ کر کہتا ہے بار الہ یا آل رسول پہ کیسا وقت آیا, شہزادیاں غلاموں کو سلام بھجوا رہی ہیں, روایت ختم ہو گئی. ایک جملہ مجھ سے اور سن لیجئے, بس اتنا کہوں گا حبیب حبیب آپ کو نہیں معلوم زینب کو اپنے بھائیوں پہ کتنا مان ہے.
کتنا مان ہے، مطمئن ہے زینب، جس کے اتنے بھائی ہو کس کی مجال ہے اس کے سر سے چادر چھینے گا، کس کی مجال ہے اس کے بازوں میں رسن باندھے گا، کس کی مجال ہے اسے قیدی بنا کر بازاروں میں لے جائے گا۔ لیکن اے حبیب، عصر عاشورا کے بعد یہی زینب اپنے ایک ایک بھائی کو آواز دیتی رہی، مجھے یقین